کیا انسانی چہرے کی ساخت سے کسی مرض کی شناخت کی جا سکتی ہے؟ سائنسی طور پر 3D امیجز کے ذریعے چہرے کی بناوٹ سے نقائص کا پتہ چلانے کی کوششیں آسٹریلین سائنسدانوں کی تحقیق کا حصہ ہیں۔ ریسرچ اور تحقیق کے میدان میں پاکستانی طلبہ بھی آسٹریلیا کی ترقی میں اہم کردار ادا کر رہے ہیں۔ ایسے ہی افراد میں یونیورسٹی آف ویسٹرن آسٹریلیا کے اسکول آف کمپیوٹر سائنس اور سافٹ ویئر انجینئرنگ کے ریسرچ ایسوسیٹ ذوالقرنین گیلانی بھی شامل ہیں، جنہوں نے 3D فیز اسکیننگ کے تحقیقاتی ماڈل پر اہم تحقیقاتی کام کیا ہے۔ اس وقت ہمارے ساتھ پرتھ سے ریسرچ ایسوسیٹ ذوالقرنین گیلانی موجود ہیں۔ آئیے ذوالقرنین سے پوچھتے ہیں کہ یہ 3D فیس اسکیننگ کس طرح کام کرتی ہے اور اس کا ماڈل کیا ہے۔ ذوالقرنین، ہمارے سننے والوں کو بتائیے کہ یہ 3D فیس اسکین کا جو میتھمیٹیکل ماڈل ہے، اس کا آسان الفاظ میں کس طرح اس کا تعارف کرائیں گے؟ ماڈل کیا ہے، کس طرح کام کرتا ہے؟
آج تک ابھی تک جتنے بھی تحقیقات جو چہرے پہ عام طور پہ ہوتی ہے، وہ ایک تصویر کھینچی جاتی ہے جس کو ہم 2D یا ٹیکسچرڈ تصویر کہتے ہیں، اور ایک رنگین تصویر ہوتی ہے جس پہ کام کیا جاتا تھا۔ لیکن آہستہ آہستہ جس طرح ترقی ہوتی گئی، تو انسان کی انسانی تصویر کی 3D یعنی سہ جہتی اور تصویر کھینچی جا سکتی ہے، جس میں تینوں ڈائمینشنز جو ہیں وہ لیے جا سکتے ہیں۔ اس سے انسانی جو فیس ہے یا کسی بھی چیز کا سرفیس، پورا سرفیس جو ہے وہ سامنے آ جاتا ہے اور صحیح طور پہ پیمائش ہو سکتی ہے۔
اب جو آپ نے تحقیق کی ہے، ذرا اس کے بارے میں بتائیے کہ یہ کس طرح کی تحقیق ہے۔
تو جو ہماری تحقیق تھی وہ اس چیز پہ تھی کہ کیا ہم صحیح طور پہ مرد اور خواتین کے چہروں کو، کیا ہم الگ الگ، جس کو سائنس زبان میں ہم کلاسیفیکیشن کہتے ہیں، کیا ہم اس کو کلاسیفائی کر سکتے ہیں مرد اور خاتون کے درمیان؟ تو یہ کام تو پہلے بھی ہوتا رہا ہے، اس میں کوئی اتنی بڑی بات نہیں تھی۔ جو چیز ہم نے اس میں شامل کی وہ یہ تھی کہ جو مرد اور عورت ہوتی ہے، یہ ویسے تو آپ کہیں جنسی اعتبار سے دو جنس ہیں، لیکن یہ ایک کنٹینیوم ہے کہ کوئی شخص کتنا زیادہ اس کے اندر یہ مردانگی کے آثار اس کے ہارمونز کی وجہ سے ہیں، اور کسی خاتون کے اندر کتنے آثار ہیں۔ اور یہی اس کے اوپر کافی زیادہ تحقیق ہوئی ہے کہ اس کا اثر باقی چیزوں کے اوپر بھی ہے۔ تو ہم نے جو ماڈل بنایا ہے وہ یہ کرتا ہے کہ ایک 3D تصویر کو لے کر یہ ہمیں بتاتا ہے کہ اس کے اندر کتنا زیادہ مردانگی کا عنصر ہے، خاتون کا چہرہ ہے یا مرد کا چہرہ ہے، اس کے اندر کتنا مردانگی کا اثر ہے۔
3D امیج سے جو چہرے کی ساخت ہے اس کو دیکھتے ہوئے ماڈل یہ بتاتا ہے کہ کسی بھی چہرے کے جو خد و خال ہیں اس میں مردانہ عناصر کتنے ہیں یا زنانہ عناصر کتنے ہیں۔
جی بالکل ایسا ہی کرتا ہے۔ اب اس کے بعد یہ دیکھنا تھا کہ خالی ماڈل تو ٹھیک ہے، وہ بتا دیتا ہے نمبر، لیکن کیا یہ جو انسان جب خود دیکھتا ہے، جب ہم اپنی آنکھ سے دیکھتے ہیں اور جو ہمارا ذہن ہمیں بتاتا ہے کہ اس شخص کے اندر کتنا عنصر ہے مردانگی کا یا زنانہ ہونے کا، کیا وہ آپس میں دونوں ایک جیسے ہیں، کیا کوریلیٹ کرتے ہیں آپس میں؟ تو ہمارا ماڈل جو یہ ایک نمبر نکلتا ہے اس کا، عام طور پہ 0 سے 20 تک، یا لوگ 0 سے لے کر 10 تک، 0 سے 20 کچھ بھی نکال سکتے ہیں نمبر جب انسان دیکھتا ہے اسے۔ تو ہمارا والا جو یہ ماڈل تھا، یہ لگ بھگ کوئی 92% جو ہے وہ انسانی ذہن جو میجر کرتا ہے اس نمبر کو، اس کے ساتھ ملتا تھا۔ اور یہ سب سے بڑا اس کا اچیومنٹ کہ وہ خد و خال کتنے مردانہ یا کتنے زنانہ ہے۔ لیکن یہ چیز ہم بھی جب ہم اپنی آنکھ سے دیکھتے ہیں تو ہم بھی یہ چیز اپنے ذہن میں بنا لیتے ہیں کہ کسی شخص کے خد و خال میں کتنی مردانگی ہے، کتنی زنانہ پن ہے۔ اور یہ دونوں چیزیں، یعنی ہمارا کمپیوٹر ماڈل انسان کے ذہنی ماڈل کے ساتھ مسابقت رکھتا ہے، اور یہ سب سے بڑی بات۔
اب اس تحقیق کے فوائد کیا ہیں، کہاں کہاں اس کا استعمال ہے؟
ہم نے یہ کیا کہ ہم نے کوئی 204 چہرے لیے، جس میں سے 102 مردانہ تھے، 102 زنانہ چہرے تھے، اور ان کے ہم نے یہ نمبر نکالا اپنے ماڈل سے، اور اس کو ہم نے دیکھا کہ کیا جو ان کا ٹیسٹوسٹرون لیول ہے، اور وہ بھی وہ لیول جو ان کی پیدائش کے وقت جب وہ پیدا ہوئے تھے اس وقت نکالا گیا تھا۔ یہاں پہ ایک اسٹڈی ہے ہمارے پرتھ میں، بہت بڑی اسٹڈی، اس کا نام رین اسٹڈی کہلاتی ہے۔ یہ کچھ 1800 خواتین تھیں جنہوں نے اس میں والنٹیئر کیا تھا، اور ان کے جب سے یہ حاملہ ہوئیں، اس کے بعد سے جب بچہ جنا، اور ان بچوں کی ابھی تک ہر چیز ریکارڈ کی گئی۔ تو ہمارے پاس یہ ایک دنیا کا یونیک، بہت ہی خاص قسم کا ڈیٹا ہے جو بہت کم کہیں پہ ملتا ہے، کہ ہمارے پاس یہ بچے اس وقت 22 سال کے ہوئے ہوئے ہیں، اور ان کے بچپن کے، یعنی جس وقت پیدا ہوئے، اس وقت کے بلڈ لیولز ہمارے پاس موجود ہیں۔ جی تو ہم نے اپنے میتھمیٹیکل ماڈل سے یہ دیکھا کہ اس وقت جو ان کا چہرہ ہے उसकी जो बनावट है वो इसलिए है कि उनका जो पैदाइश के वक्त टेस्टोस्टेरोन लेवल्स थे वो एक खास लेवल से, उसकी वजह से आज बंदा ज्यादा मर्द, कोई शख्स ज्यादा मर्द है या कोई शख्स ज्यादा उसके अंदर जनाना अंसर है। तो ये एक चीज पता चल गई जो बहुत बड़ा ब्रेक थ्रू था, जो अभी तक समझा जाता था कि शायद जब बंदा 12 या 13 साल का होता है, जब वो मैच्योर हो जाता है, उस वक्त जो टेस्टोस्टेरोन लेवल है वो ये फैसला करता है कि इंसान की शक्ल कैसी होगी। ये साबित हमने कर दिया साइंसी तहकीक से कि नहीं, ये फैसला पहले ही होता है, रहम मादर के अंदर ही हो जाता है कि इंसान की शक्ल कैसी होगी। दूसरी बात यह है कि जो साइंस ने तहकीक से पता की है कि जब बच्चा माँ की पेट में होता है उस वक्त जब टेस्टोस्टेरोन लेवल्स बढ़ जाते हैं तो एक वक्त ऐसा आता है जिस वक्त जहन की बनावट हो रही होती है उसी वक्त चेहरे की भी बनावट हो रही होती है, और अगर उस वक्त टेस्टोस्टेरोन लेवल ज्यादा हो जाए वो शायद एक ऑटिज्म नामी डिजीज है, ऑटिज्म स्पेक्ट्रम डिसऑर्डर, दो तीन ये बीमारियों का नाम है, वो उसकी वजह बन जाते हैं। तो हमने ये देखा है कि ऑटिज्म स्पेक्ट्रम डिसऑर्डर में भी वही टेस्टोस्टेरोन के वजूहात बन जाते हैं चेहरे के खदोखाल देखने से। चेहरे के खदोखाल हमें ये बता देता है कि ये शख्स जो है इसके अंदर टेस्टोस्टेरोन शायद ज्यादा लेवल्स हैं, और हमारे पास चूंकि ऑटिस्टिक बच्चों की तस्वीरें भी मौजूद हैं तो हमने ये देखा कि जो बच्चे ऑटिस्टिक हैं उनके अंदर ये अंसर ज्यादा पाया जाता है। एएसडी लाइलाज मर्ज है, इसका इलाज नहीं है, इसमें सिर्फ ये हो सकता है कि जी तशखीस होने के बाद ये हो सकता है कि उस मरीज की मदद की जाए कि वो दुनिया में और जिंदगी में और माशरे में अच्छी तरह से वो किस तरह इंटीग्रेट हो सकता है। इस वक्त साइंसी दुनिया में एक बच्चे की जो है 1.5 साल की उम्र से पहले तशखीस नामुमकिन है। हमारे इस मॉडल की मदद से ये मुमकिन हो सके कि हम या तो रहम मादर के अंदर ही सीटी स्कैन की तस्वीर से ये बता सकें कि इस बच्चे के अंदर ये मुमकिन है कि ऑटिस्टिक हो सके। तो बहुत ही शुरू में ही उस बच्चे के ऊपर काम किया जा सकता है कि उसका ऊपर जो ऑटिज्म का इफेक्ट है वो कम से कम हो सके, या ये भी हो सकता है कि स्कूलों में आप तस्वीरें ली जा सकती हैं बच्चों की 3D कैमरा से और ये बताया जा सकता है कि किसी बच्चे के अंदर किसी खास बच्चे के अंदर ये इस बीमारी का आंसर पाया जाता है और वो फिर डॉक्टर के पास जाके इस चीज को कंफर्म करे, क्योंकि इसकी तशखीस बहुत मुश्किल है और आराम से हो नहीं सकती। तो अगर ये इस हमारे मॉडल की मदद से हो जाए तो इससे ना सिर्फ वालदैन के बहुत सारे मसाइल हल हो सकते हैं बल्कि ऑस्ट्रेलियन गवर्नमेंट इसके ऊपर जितना खर्चा करती है बाद में वो कम हो सकता है। दूसरा, आपने स्लीप एपनिया का जिक्र किया, ये इस वक्त कहा यह जाता है कि ऑस्ट्रेलिया के कम से कम 20% जवानों के अंदर ये प्रॉब्लम मौजूद है और इसके ऊपर लगभग $1 बिलियन सालाना खर्च आता है हुकूमत का मुख्तलिफ चीजों के ऊपर, और उसकी सबसे बड़ी मुश्किल है इसकी तशखीस, क्योंकि इसकी तशखीस के लिए एक पेशेंट को एक रात पूरी गुजारनी पड़ती है स्लीप सेंटर के अंदर, जहां उसके ऊपर 20 किस्म के आलात को लगाया जाता है और फिर वो बताया जाता है कि उसके अंदर कितना ज्यादा स्लीप एपनिया का आंसर मौजूद है, कितना ये वो बीमारी है जिससे बंदा रात को सो नहीं पाता, उसको सांस उसकी बंद हो जाती है। तो हमारा जो ये जो रिसर्च है हमारी वो ये बताने में कामयाब हो सकती है, हम जिसकी तरफ हम जा रहे हैं वो ये है कि एक शख्स के अंदर स्लीप एपनिया कितना सिवेरिटी, कितनी ज्यादा उसकी मौजूद है भी या नहीं, और अगर है तो कितनी ज्यादा है। उससे फायदा ये होगा कि हर शख्स को इस स्लीप क्लिनिक जाने की जरूरत नहीं पड़ेगी और इस तशखीस का जो मरहला है जिसके ऊपर बहुत सारा पैसा खर्च होता है, हर शख्स को जाने की जरूरत नहीं होगी, सिर्फ वो लोग जिनके अंदर हमारा मॉडल ये बताएगा कि इनके अंदर ऐसा है वो सिर्फ जाएंगे और वो फिर उसके बाद अपना इलाज करा सकेंगे।
का जो रिसर्च है इससे बहुत से लोगों को फायदा पहुंचेगा और ऑस्ट्रेलिया में जो माइग्रेंट कम्युनिटी का कंट्रीब्यूशन है उसकी एक ये बड़ी बेहतरीन मिसाल है। थोड़ा सा अपना पस मंजर भी हमारे सामईन से चलते चलते शेयर कीजिए।
जी, मैं पाकिस्तान में नेशनल यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी इस्लामाबाद से मैंने अपनी इंजीनियरिंग की टेलीकम्युनिकेशन में, और उसके बाद मैंने वहीं से 2009 में मास्टर्स किया इलेक्ट्रिकल इलेक्ट्रॉनिक्स इंजीनियरिंग में, और स्पेशलाइजेशन मैंने कंप्यूटर विजन में की, और फिर वहाँ उनके नेशनल यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी के एक ज़ेली इदारे MCS कॉलेज ऑफ सिग्नल्स में मैं असिस्टेंट प्रोफेसर था। फिर मुझे यहाँ यूनिवर्सिटी ऑफ वेस्टर्न ऑस्ट्रेलिया में PhD के लिए स्कॉलरशिप मिली 2012 में, और मैं उसी जो कि गवर्नमेंट की स्कॉलरशिप थी इंटरनेशनल पोस्ट ग्रेजुएट रिसर्च स्कॉलरशिप, मैं उस स्कॉलरशिप पे यहाँ आया हूँ और मैं अपनी PhD कर रहा हूँ, और इसके लिए मुझे جو ہے بہت ہی زیادہ معاونت نہ صرف یونیورسٹی کی طرف سے بلکہ حکومت آسٹریلیا کی طرف سے بھی اس لیے ہے کیونکہ ہم جس جن چیزوں پہ کام کر رہے ہیں وہ بہت ہی اہم ہیں. اس لیے میری پی ایچ ڈی جو ہے بھی جاری ہے اور ریسرچ جاری ہے, اور میرے سپروائزر یہاں پہ پروفیسر ڈاکٹر اجمل میاں جن کا 3D میں بہت ہی وسیع تجربہ ہے, 3D امیجز میں فیلڈ میں دنیا کے مانے جو سائنسدان ہیں. پاکستان میں بھی اس مرض کا ابھی تک اتنا زیادہ اس کی آگہی موجود نہیں ہے, اور ہم یہ امید کرتے ہیں کہ ہمارے اس کام سے وہاں بھی اس پہ اس کی تشخیص میں کافی فائدہ ہوگا.
ذوالقرنین گیلانی ہم سے بات کر رہے تھے جو یونیورسٹی آف ویسٹرن آسٹریلیا میں تحقیقی کام کر رہے ہیں.